शंकर टीवी फ्रिज र वाशिंग मशीन आकर्षक फेस्टिभ प्राइस मा खरीद गरी यो महान चाडलाई अझ खुशियालीमय बनाउनुहोस्। शर्तहरू लागू हुनेछन्। योजना सीमित अवधिको लागि मात्र।
शुक्ला फाटा समाचारका साथमा
मेट लाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
पावर्ड बाई
एनएमबी बैंक समृद्ध नेपालको लागि।
घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार। नमस्कार, शुक्ला फाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। म ओम प्रकाश पाण्डेय। शुक्ला फाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ्गा एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। सुदूरपश्चिम प्रदेशका विभिन्न 5 जिल्लाका स्थानीय तहमा हुने उपनिर्वाचनको तयारी तीव्र। बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा 11 जना घाइते, 9 जना कैलाली रेफर। आधुनिकताका नाममा धर्म संस्कृतिमाथि प्रहार भइरहेको कैलालीको धनगढी महानगरपालिकाका प्रमुखको भनाई। डाक्टर केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन। भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न प्रधानमन्त्रीलाई दलहरूको सुझाव। र नोबेल एकेडेमी कञ्चनपुर र शारदा विद्यानिकेतन कैलालीमा जारी एलपिएल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश।
खानु खाए के मिठी न खेलन आइए हला।
तिरसन खेलत के तो अच्छो लागत है।
अहाँ आपन खेल के मेरे घर जाएंगे उसंगे कथा पढ़ेंगे हला।
अहाँ मौके फिर मेरे या रोज दिन घर में पढ़न कहा था और मेरे पढ़ो भाव सुनत फिर है।
हाँ हाँ मैं फिर रोज दिन घर में हल्ला ना हुनिया बिच्चा में बैठ के पढ़ता हूँ। अय्या दुआ के सुनाए के पढ़न गजब अच्छो लागत है।
तेर और मेरे बात कितो मिलता है।
तभी तो अपन मिलन वाले संगी भाई हैं।
कक्षा 1, 2, 3 में पढ़न बारे बच्चा के अभिभावक से घर में रोज दिन शांत वातावरण बनाए के अर्थ बुझक मस्कन पढ़न के ताही जितो सीखत हो उतुए जद्दी समय दियो। दिन के कम से कम 10 मिनट होन से फिर समक के पढ़न से हमर बच्चनक पढ़ाई सिखाई अच्छो होत है।
अमेरिकी अंतर्राष्ट्रीय विकास नियोग USAID के सहयोग में शिक्षा विज्ञान और प्रविधि मंत्रालय से जारी।
अब समाचार क्रम विस्तारमा। आगामी 14 मङ्सिरमा सुदूरपश्चिम प्रदेशका विभिन्न 5 जिल्लाका स्थानीय तहमा हुने उपनिर्वाचनको तयारी तीव्र पारिएको छ। उपनिर्वाचन हुने 5 जिल्लामा निर्वाचन अधिकृत समेत तोकिसकिएको छ। उम्मेदवारी मनोनयन यही कार्तिक 27 गतेका लागि निर्धारण गरिएको छ। निर्वाचन अधिकृतलाई तालिम दिने काम पनि पुरा भइसकेको बताइएको छ। उपनिर्वाचन सुदूरपश्चिम प्रदेशका 5 जिल्लाका 7 स्थानमा हुँदैछ। उपनिर्वाचनमा सुदूरपश्चिम प्रदेशका 10,000 बढीले मतदान गर्न पाउनेछन्। जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले कञ्चनपुर, बैतडी, डोटी, अछाम र बाजुराका 7 स्थानमा उपनिर्वाचनका लागि तयारी सुरु भइसकेको बताउनुभयो। मङ्सिर 1 गते निर्वाचित दलहरूलाई चुनाव चिन्ह दिइनेछ। त्यसै गरी त्यसपछि दलहरू आफ्नो प्रचार प्रसारमा खटिने उहाँले बताउनु भएको छ। दलहरू कसलाई निर्वाचित गराउने भन्ने तयारीमा रहेको उहाँको भनाइ छ। बैतडीको पुर्चणे नगरपालिका 4 अध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका 1 अध्यक्ष कलश बहादुर चन्द, दोगडाकेदार गाउँपालिका 4 अध्यक्ष मान बहादुर विष्टको मृत्यु भई पदरिक्त रहेको छ। यसै गरी टोटीको आदर्श गाउँपालिका 2 अध्यक्ष पदम सिंह बोहरा, असामको मेलेख गाउँपालिका 5 अध्यक्ष रामबहादुर बोहरा, बाजुराको त्रिवेणी नगरपालिका 1 अध्यक्ष खम्म दमाएको पनि पनि मृत्यु भइसकेकाले उपनिर्वाचन हुने भएको हो। कञ्चनपुरको पुनर्वास नगरपालिका तीनमा निर्वाचित भएका वडाध्यक्ष भैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख भएकाले उपनिर्वाचन हुने जनाइएको छ। उम्मेदवारी मनोनयन कार्तिक 27 गतेका लागि तोकिएको जिल्ला निर्वाचन अधिकृत प्रेमराज भट्टले बताउनुभयो। वडाध्यक्ष विहीन रहेको बैतडीको पुर्चणे नगरपालिका 4, सुर्नया गाउँपालिका 1, दुगडा केदार गाउँपालिका 4, डोटीको आदर्श गाउँपालिका 2, असामको मेलेख गाउँपालिका 5, बाजुराको त्रिवेणी नगरपालिका 1 कुल 4,336 मतदाता रहेका छन्। त्यसै गरी डोटीको आदर्श गाउँपालिका 2 2,459 मतदाता रहेका छन्। असाम जिल्लामा 1,904 जना रहेका छन्। यस्तै बाजुरामा 1,039 र कञ्चनपुरबाट 1,199 मतदाता रहेका छन्। सुदूरपश्चिमका 5 जिल्लाबाट 10,936 मतदाताले उपनिर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ। यसै गरी जिल्ला निर्वाचन कार्यालय बैतडीले उपचुनावको तयारी तीव्र बनाएको छ। जिल्लामा 3 स्थानीय तहका 3 चुनाव हुँदैछ। सुर्नया गाउँपालिका 1, दुगडा केदार गाउँपालिका 4 र पुर्चणी नगरपालिकामा नगरपालिका 4 वडाध्यक्षका लागि चुनाव हुन लागेको हो। तयारीका क्रममा 3 दिन अघि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचन अधिकृत पनि तोकिसकिएको कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्नया गाउँपालिका 1 सद्वासमा रहेको डिभिजन 1 कार्यालयमा स्थापना गरिएको छ। यस्तै दुगडा केदारको 4 पुर्चणीको 4 नम्बर वडामा कार्यालय स्थापना गरिसकिएको छ। सुर्नयाका लागि जिल्ला अदालत वैतडीका न्यायाधीश ईश्वरी प्रसाद भण्डारी, पुर्चौनी 4 उच्च अदालत कञ्चनपुर जिल्ला शाखाका रजिस्ट्रार टेकराज जोशी र दोगडा केदार 4 उच्च अदालत डोटीका सह रजिस्ट्रार टेकबहादुर थापालाई निर्वाचन अधिकृत तोकिएको छ। सम्बन्धित अधिकृतहरू तोकिएका ठाउँमा पुगिसकेका छन्। जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनमा खटिने कर्मचारीहरूको विवरण विभिन्न सरकारी कार्यालयबाटै माग्दै तयार पार्ने काम गरिरहेको जनाएको छ। एकवटामा 2 जना मतदाता शिक्षा कार्यकर्ता खटाउने तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई भनेको जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुयालले बताउनुभयो। शिक्षक शिक्षिकाहरूलाई मतदाता शिक्षामा परिचालन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभएको छ। मङ्सिर 5 गतेदेखि 1 सातासम्म उनीहरू सम्बन्धित पडामा पुग्ने फुयालले बताउनुभयो। बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा 11 घाइते भएका छन्। दुर्घटनामा 5 अवस्था गम्भीर रहेको जनाइएको छ। आज बिहान पटान बजारबाट मजदुर बोकेर हिँडेको LU3P3681 नम्बरको ट्र्याक्टर पाटन नगरपालिका सह कद्दार नजिक मेला पानीमा दुर्घटना भएको हो। घाइते हुनेमा कपिल वस्तुको शिवराज गाउँपालिका 19 चन्दु थारू, 16 अञ्जली थारू, 18 रविना थारू, 19 देवकुमार थारू र 18 सिर्जना थारू रहेका छन्। यस्तै सुई ठाउँका 20 ऋतु थारू, 22 किसान थारू, 20 फुलमती थारू, 18 अमिता थारू, 20 लाइकराम थारू र कैलालीको गौरीगङ्गा नगरपालिका 3 कोटारी चौधरी पनि घाइते भएको जिल्ला परिकारले बैतडीले जनाएको छ। घाइतेमध्ये 9 थप उपचारका लागि कैलालीको धनगढी रेफर गरिएको जिल्ला परिकारले बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक किशन चन्दले जानकारी दिनुभयो। उहाँका अनुसार 5 गम्भीर घाइते र 4 अन्य घाइते गरी कुल 9 थप उपचारका लागि धनगढी रेफर गरिएको हो। त्यसै गरी अन्य 2 घाइतेहरूको भने बैतडीको पाटनमै उपचार भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक चन्दले बताउनुभयो। ट्र्याक्टर सडकबाट 50 तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका सबै पाटन पञ्चेश्वर सडकमा काम गर्ने मजदुर रहेका छन्। कञ्चनपुरको बितकोट नगरपालिका 7 लालपुरमा रहेको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक कृषि सहकारी संस्था लिमिटेडको 4 वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष वीरबहादुर कार्कीको अध्यक्षता रहेको उक्त साधारण सभाका प्रमुख अतिथि बितकोट नगरपालिकाका उपप्रमुख सुशीला सिंह रहनु भएको थियो। विक्रम सम्वत 2071 साल पुस 14 गतेका दिन स्थापना भएको सहकारी संस्थामा हाल 171 सदस्य रहेका छन्, जसमध्ये महिला 40 रहेका छन् भने पुरुष 131 रहेका छन्। वार्षिक साधारण सभामा सहकारी संस्थाका अध्यक्ष वीरबहादुर कार्कीले आर्थिक वर्ष 75-76 लागि कुल 70,56,000 अनुमानित आमदानी र खर्च विवरण प्रस्तुत गर्नुभएको थियो। अनुमानित आमदानी र खर्च विवरण प्रस्तुत गर्दै अध्यक्ष कार्कीले विगतमा सहकारी ऐन 2048 अनुसार डिभिजन सहकारी कार्यालयमा दर्ता भई सञ्चारमा आएका सहकारी संस्थाहरू स्वत स्थानीय सरकार मार्फत आउने प्रावधान अन्तर्गत आफ्नो संस्था पनि जिल्ला कृषि सहकारी भएको हुनाले प्रदेश सरकार मार्फत आएका तर प्रदेश सरकारबाट प्राप्त हुने सल्लाह र निर्देशन प्राप्त हुन नसकेको हुनाले अन्यलता छाएको बताउनु भएको छ। साथै उहाँले संस्था सञ्चारमा स्थानीय प्रदेश सरकारले निरन्तर अनुगमन तथा नियमनको नीति अवलम्बन गर्नुपर्ने, उत्पादन तथा निर्माणका कार्यहरूमा सहकारी संस्थाहरूलाई नीति नियम र कानुन बनाई सहभागी गराई परिचालन गर्नुपर्ने टड्का र समस्या देखिएको समेत जानकारी गराउनुभयो। सहकारी संस्थाका अध्यक्ष कार्कीले सहकारी ऐन 2048 संशोधन गरी स्थानीय सहकारी ऐन 2074 अनुसार अप्ठ्यारो परेका बुदाहरूमा संशोधन गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको समेत बताउनु भएको थियो। सहकारी संस्थाको हालसम्मको कुल सेयर पुँजी 11,38,000 रुपियाँ रहेको समेत वार्षिक साधारण सभा कार्यक्रममा जानकारी गराइएको थियो। वार्षिक साधारण सभा कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै भेतकोट नगरपालिकाका उपप्रमुख सुशीला सिंहले सहकारलाई व्यावसायिक ढङ्गले अगाडि बढाउनु पर्ने र आमदानीसँग जोड्नुपर्ने बताउनु भएको छ। साथै उहाँले सहकारी संस्थाका प्राविधिक समस्या समाधान गर्नका लागि बेतकोट नगरपालिकाले सहयोग गर्ने आश्वासन समेत दिनुभयो। यही कार्तिक 5 गतेका दिन बसेको मन्त्री परिषदको बैठकले मोटा धान प्रति क्विन्टल 2,532.80 रुपियाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल 2,673.16 रुपियाँ मूल्य निर्धारण गर्यो। उक्त निर्णय सरकारले कार्तिक 7 गतेका दिन सार्वजनिक पनि गर्यो, तर किसानहरूले अहिले पनि सो मूल्य नपाएको बताएका छन्। उनीहरूले पाली बेच्ने बेला कहिल्यै उचित मूल्य नपाउने गरेको गुनासो गरेका छन्। गत वर्ष मोटा धानको प्रति क्विन्टल 2,231 रुपियाँ र मध्यम धानको प्रति क्विन्टल 60 रुपियाँ थियो। सरकारले यस वर्ष किसानको हितका लागि भन्दै गत वर्षको तुलनामा प्रति क्विन्टलमा 200 बढी मूल्य निर्धारण गर्यो। त्यो पनि धेरै किसानहरूले धान बेचिसकेपछि। अहिले पनि धान बेच्दा सरकारले निर्धारण गरेको मूल्य नपाएको किसानहरूले गुनासो गरेका छन्। थप जानकारी सुनाऊ यो रिपोर्टबाट।
धान खेती भित्राइसकेपछि किसानहरूलाई अहिले भित्राएको धान बेच्न चटारो चलेको छ। यही बेला किसानहरूले आफ्नो धानको सही मूल्य नपाएको गुनासो गरेका छन्। यही 5 कार्तिकमा बसेको मन्त्री परिषदको बैठकले मोटा धान प्रति क्विन्टल 2,532.80 रुपियाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल 2,673.16 रुपियाँ मूल्य निर्धारण गर्यो। उक्त निर्णय सरकारले कार्तिक 7 सार्वजनिक पनि गर्यो। सरकारले वर्षेनी व्यापार व्यवसाय र रोजगारीका क्षेत्रमा भत्तै धेरै तलब र मूल्य बढाउने गरेको भए पनि कृषि उपजको मूल्य निकै कम वृद्धि गर्ने गरेको धनगढी राजपुरका आशिक राणा बताउनुहुन्छ।
त्यो दाम फुल्ले हुन पुरोदै हो, त्यो खाद पानी आउने बढी अहिले त अब 2,000 जान्छ राम्रो धान आउने हो। अहिले त्यहाँले कालो धान काटिहाल्छन् 1,000 भाइ हरा उठ्ने श्रमले किसानदारको चाहिँ त मल पानी हुनु पर्यो, तेल पानी कहिले कहिले मिल्दैन, डिजल खाद पानी त्यो महँगो छ नि। अब धान त्यस्तो बिग्रिसकेको छ, अहिले काममा आउँछ।
उहाँ ढिलो गरी मूल्य निर्धारण गरेको सरकारले आफ्नै तोकेको मूल्य पनि अहिलेसम्म कार्यान्वयन गराउन नसकेको बताउनुहुन्छ। देशको आधाभन्दा बढी जनसङ्ख्या कृषिबाटै आफ्नो जीवन निर्वाह गरिरहेका बेला सरकारले उनीहरूको उत्पादनको सही मूल्य र सम्मान दिन नसकेको धनगढी जाइका आशु चौधरीको भनाइ छ।
किसानलाई पनि त त्यो हुनु पर्यो नि, मैले लगाइरहेको चिजको मैले मूल्य कति पाउने भन्ने इन्स्योर त बुझ्नुभन्दा पहिला हुनु पर्यो नि। मैले अहिले गाउँको मूल्य अहिले तोक्नु पर्ने हो, तोरीको मूल्य अहिले तोक्नु पर्ने हो, होइन?
उहाँ सरकारको यही मूल्य कार्यान्वयनको परिपाटीका कारण वर्षेनी किसानहरू कृषि पेसाबाट पलायन भइरहेको गुनासो पोख्नुहुन्छ। सरकारले मूल्य तोकेको भए पनि कार्यान्वयनमा खासै चासो नदिएको उहाँको भनाइ छ। सरकारले धानको मूल्य तोके पनि व्यापारीले सो अनुसार मूल्य नदिँदा किसान मर्कामा परेका हुन्। काटा पछि व्यापारीहरूले धानको मूल्य फरक तोकेको धनगढी जाइका राधे श्याम राणा बताउनुहुन्छ।
धानको रेट अब 21 बिचिरहेको छ, घाटा त्यति मार्केटमा परिरहेको छ, झन् सस्तोमा बिचिरहेको छ। त्यही समस्या छ। अब न यता मल पाउने, मल पनि समस्या रहेछ। अझै धान पनि रेट पुरै छैन, धानको रेट अहिले म 21 त्यो राम्रो खालको धान 21 अनि त्यो दागीको धान त्यो कालो वालाको सस्तोमा गइरहेछ।
सरकारले धानको मूल्य तोकिएको भए पनि व्यापारीले भने आफू खुसी धानको मूल्य तोकी किसानहरूबाट खरिद गरिरहेका छन्। सरकारले तोकेकै मूल्यमा किसानहरूलाई दिँदा आफू मर्कामा परिने धनगढीका गल्ला व्यवसायी उमेश जोशी बताउनुहुन्छ।
अब गभर्मेन्टले तोकेर मात्र भएन, तोकेर पनि कार्यान्वयन त पुरै हुनु पर्यो। या त सरकारले काटा लगाएर किन्नुहोस् न, सरकार आफू किन्न नसक्ने, उसले रेट तोकेपछि किन्नु पर्यो नि, किन्नुहोस्। या त उसले चामलको रेट पनि यतिमा यति भनेर उनले पनि तोकिदियो भन्दा भोलिको दिन हामीले धान किन्छौँ, भित्राउँछौँ, पुर्छौँ गभर्मेन्टलाई बेच। यहीँ छिमेकी देशमा त्यही छ, 60% गभर्मेन्ट किन्नलाई, तपाईँले किनेको धानको 60% चामल उसले किन्नलाई तयार हो, बाँकीको 40% उसले बजारमा बेच्छ। घाटा त अहिले त चामल सस्तो छ त, हामी अहिले त कम्पिटिसनै गर्न सक्दैनौँ यति रेटमा किनेर धान।
बजारमा चामलको मूल्य यथावत रहेका बेला महँगोमा धान किन्दा आफू
सरकारले मूल्य ढिला टोक्यो, होइन? व्यापारीहरूसित सरकारको त कोही सरोकार हुँदैन। राम्रो धान भएपछि राम्रै धानीहरू रेट गरेको टोकेको हुन्छ, खराब धानको रेट हुँदैन, होइन? त्यो खराब भएको चिज अब लिदिनु पर्यो भन्छन् किसानहरू, त्यो लिनु हाम्रो बाध्य, लिएन भने बिचाराहरू कहाँ जान्छ? सरकारले या त यस्तै धान त्यहाँ किनिदिनु पर्यो, त्यो अहिले किनबेच हामी सक्दैनौँ, किनभने पछि हाम्रो यो चामल चाहिँ रेट एकदम कम रेट छ।
व्यापारीले किसानबाट मनलाग्दो मूल्य तोकेर धान खरिद गरिरहेको भए पनि सरकारी मूल्य कार्यान्वयन गर्ने निकाय नै यसबारे बेखबर छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालय धनगढीका निमित्त प्रमुख धर्मराज पन्त सरकारले मूल्य तोकेको बारे कार्यालयमा आधिकारिक जानकारी नआएको बताउनुहुन्छ। उहाँ किसानहरूको धान खरिदका लागि अझै केही समय लाग्ने बताउनुहुन्छ।
तोक्नको लागि अब नेपाल सरकारबाट भर्खरै मूल्य तोकिएको छ। यो क्षेत्रमा हुने मोटा धानको मूल्य 2532 रुपियाँ 80 पैसा तोकेर आएको छ मिडियामा। अब हाम्रो केन्द्रीय कार्यालय, खाद्य संस्था केन्द्रीय कार्यालयसँग नेपाल सरकारको समन्वय हुन्छ, के कति किन्ने हामीलाई निर्देशन, त्यो निर्देश अनुसार हामी काटा लगाउँछौँ र खरिद गर्छौँ। अब किसानहरूले पनि यो करिब जानकारी मिडियामा आएको हुनाले जानकारी पाइसकेको छ र हामीले जाने बुझेसम्म हामीले पनि हाम्रो अब यो नेपाल सरकारबाट तोकिएको हुनाले मूल्य राम्रो पाइन्छ र धान राम्रो किसान सभा गरेर राख्नुहोस्, काटा लगाउँछौँ भनेर जानकारी गर्छ। ढिलाइ कारण अब यो सरकारकै भरमा होस्।
सरकारले लोकप्रियताका लागि हरेक वर्ष ढिलो गरी भए पनि धानको मूल्य त तोक्छ, तर खरिदका लागि प्रक्रिया भने अघि बढाउँदैन, जसको प्रत्यक्ष मार किसानहरूलाई पर्ने गरेको छ। उनीहरू खेती लगाएका बेला लागेको ऋण तिर्न सस्तोमा बाली बेच्न बाध्य भएका छन्। सरकारले मूल्य तोक्ने मात्रै होइन, त्यसको प्रभावकारी रूपमा कार्यान्वयन गरेर किसानलाई प्रोत्साहन गर्न जरुरी छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। सरकारले धानको समर्थित मूल्य तोकी पनि किसानहरू भने कम मूल्यमै धान बेच्न बाध्य छन्। यस विषयमा तपाईँ के भन्नुहुन्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
चेतराज भट्ट। सरकारले खोल्यो धानको मूल्य, तर अब किन्न सकेन र खरिदिन सक्नु पर्यो, ठाउँ ठाउँमा काँटा खोल्नु पर्यो, सरकारले त्यो मिलाइदिएपछि राम्रो हुन्थ्यो, तर अब बेच्न थालिसके धमाधम लिँदैछन् धान, अब के फाइदा छ? तोक्नु भन्दा नतोक्नु राम्रो, अनि घाटा त किसानलाई एकदम मारमा छ नि किसानहरू त, त्यो बुझ्नु पर्छ सरकारले, त्यो अन्याय हेर्नु पर्ने त न्याय सरकारले हो।
दलबहादुर मल्ल। किसानको यो मार्कामा म पनि पेलिएकै नै छु। त्यो रेट तोक्नु राम्रो कुरो हो, रेट मात्रै तोकेर भएन, सरकारले नै किन्ने व्यवस्था मिलाइदिनु पर्छ, तर त्यो कालाबजारी हुने गरी त्यो उनले धेरै पाउने र किसानले केही नपाउने, यो चाहिँ अलिक गलतै जस्तो लाग्यो मलाई। तर हामीले 125 पनि बेच्यौँ, सरकारले बढी रेट तोकेको छ तर तिनीहरूले दिँदैनन्, सरकारले किन्ने व्यवस्था ठाउँ ठाउँमा मिलाएको छैन, सरकारले स्वयं खरिदने व्यवस्था गरिदिएको भए, सौदो रेट दिएको भए सहुलियतमा पर्ने थिए, तर जनता सहुलियतमा परेन।
लक्ष्मी भट्ट। त्यो धानमा त म पनि आफै स्वयं ठगिएको छु, सरकारबाट पनि जनता ठगिएको छ, तल घोचिया छ सरकारले, सरकारले जनताको केही पनि ख्याल राखेको छैन, त बाध्यता अब गरिब छन्, अपुग छ मान्छेलाई, सबै धनी त छैनन्, सबै बुद्धिमान छैनन्, तसर्थ सोझा साझाले बाध्यता भएर बुझ्नु पर्छ, सरकारले तोक्यो मात्रै लागू भएन।
यसको लागि चाहिँ सरकारले अलिकता नियम चाहिँ टाइट गर्नु पर्यो, किनभने यो सरकारको चाहिँ ध्यान आकर्षण नभएर हो।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँले शुक्लाफाटा एफएम 99.4 MHz, बारसिंह एफएम 102.2 MHz, बझाङको साइफाल एफएम 106 MHz, बझाङकै सेती सामुदायिक एफएम 93.6 MHz र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
नमस्कार है मामा। सबै भाइ बहिनी विद्यालय गएछन्, छोरी अस्मितालाई चाहिँ किन नपठाउनु भएको?
हेर भान्जा बाबु, अब यो ह्विल चेयरमा बसिरहने छोरीले पढेर जाहिरी खान सक्ने हो होइन, हामीलाई पाल्न सक्ने हो होइन, फेरि खर्चको महामारी हुँदै गर्दा यिनलाई पढाउँ कि घरै राखौँ हुँदो रहेछ क्या भान्जा?
लौ मामा पनि के कुरा गर्नुभएको? अपाङ्गता भएका बालबालिकाको शिक्षाको लागि त सरकारले समावेशी शिक्षाको नीति नै ल्याएको छ नि। सामुदायिक सरकारी विद्यालय र क्याम्पसमा निशुल्क नै पढ्न पाउने, छात्रवृत्ति पाउन सक्ने जस्ता कुराहरू थाहा छैन मामालाई?
अहँ।
अनि नि मामा, अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले निजामती सेवामा 5% आरक्षणको व्यवस्था गरेको छ। राम्ररी पढिन् भने त अस्मिताले जाहिर खाएर आफू पनि आत्मनिर्भर हुन्छन्, तपाईँहरूलाई पनि पाल्न सक्छन्, होइन र मामा?
भान्जा बाबुको कुरामा पनि दम छ है, आजै छोरीलाई विद्यालय भर्ना गर्न लिएर जान्छु म।
अभिभावकले अपाङ्गता भएका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित नगरौँ।
IFES र USAID को सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
ओहो ल दाइले त घर बनाएर प्लास्टर पनि गरिसक्नुभयो, अब रङ लगाउने होइन दाई?
म त रङ मल्टिनेसनल कम्पनीकै लगाउने हो।
मल्टिनेसनल त भन्नुभयो दाइले, तर मल्टिनेसनल रङ लगाएर परिवारको स्वास्थ्यसँग खेलवाड नगर्नुहोस् है।
के भन्छ, रङ लगाएर परिवारको स्वास्थ्यसँग खेलवाड?
हो दाई, रङ बनाउँदा लिड भन्ने धातु मिसाइएको हुन्छ र यो धातु स्वास्थ्यको लागि हानिकारक छ नि।
लिड बिनाको रङ पनि हुन्छ र? यो कहाँ पाउँछ, यो कुन कम्पनीको?
दाई इन्डिगो पेन्ट हो, जुन लिड फ्री हो।
हजुर, नेपालमै पहिलो चोटी जर्मनी प्रविधिबाट बनेको पेन्ट इन्डिगो पेन्ट अब जीएनजी मर्चेन्डाइजमा उपलब्ध छ।
महेन्द्रनगरका लागि सम्पर्क स्थान जीएनजी मर्चेन्डाइज, भाँसी पुरानो नर्सिङ क्याम्पसको भवनमा। सम्पर्क नम्बर 9811 6609707, 9845195856 र 0995219917। साथै हाम्रो यहाँ रेडिमेड प्लाईका ढोका र ग्यास गिजर पनि उपलब्ध छन्।
यदि तपाईँ पनि आफ्नो घर रङ्ग्याउन सोच्दै हुनुहुन्छ भने आज नै आफ्नो घरको फोटो हामीलाई पठाउनुहोस् र हाम्रा डिजाइनरले 3-4 रङ लगाएको डिजाइन पठाइदिन्छन् र डिजाइन गरेको कुनै शुल्क लाग्ने छैन।
सूचना सूचना सूचना, नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। कञ्चनपुर जिल्लाको महेन्द्र राजमार्ग अन्तर्गत पुरानो नर्सिङ कलेजको पूर्व र सुडाचोकबाट पश्चिमको क्षेत्रमा विद्युत लाइनमा सुधार कार्य गर्नुपर्ने भएकाले यही कार्तिक 22 गतेदेखि कार्तिक 25 गतेसम्म बिहान 8:30 बजेदेखि बेलुकी 5:30 बजेसम्म सो क्षेत्र तथा वरपरको विद्युत लाइन बन्द हुने बेहोरा अनुरोध छ। यसबाट ग्राहक वर्गहरूमा पर्न जाने असुविधाका लागि नेपाल विद्युत प्राधिकरण क्षमा प्रार्थी छ। नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र।
ए सम्भो, केटी हेर्दै गइथी, कसो लाग्यो भन्छ केटी?
छाड्दछि केटीका कुरा जान रे, पढे लेखे त निकै थिए केटी, दाँत भने तैका विषयलाई तैका दाँतै देखबर मन मर्यो मेरो।
तैक लेखाइ त, युएन दन्त उपचार केन्द्र छ भ अस्पताल रोड गल्ली नम्बर 1 मे। दाँत नमिल्याका बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत टल्काउने, नदुखाइ बर दाँत निकाल्या रे, अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिना है, ताई लैजालै भ दाँत बनाउनै त।
ए युएन दन्त उपचार केन्द्र, और के सेवा छन् भ तैका?
दाँत नयाँ दाँत राख्द्या, दाँतमि सिमेन्ट भद्द्या, दाँतमि दाँतको रङ मिलाएर कलर भद्द्या, मुखमि आउने घाउ खटिराको उपचार अद्द्या, गिजा बठे रगत आउने गिजा पाक्या समस्याको समाधान, दाँतको एक्सरे गद्द्या।
हजुर, दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस्।
साथै डाक्टर महमुद खान बीडीएस बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स धरान प्रत्येक दिन दाँत र मुख सम्बन्धी सस्तो र सुलभ मूल्यमा सम्पूर्ण उपचार गरिन्छ।
सम्पर्क युएन दन्त उपचार केन्द्र, अस्पताल रोड गल्ली नम्बर 1 महेन्द्रनगर कञ्चनपुर। सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ। सम्पर्क नम्बर 0995240005।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर रोडले धर्म संस्कृति हराएको समाज अराजक हुने बताउनु भएको छ। धर्मोदय सभा धनगढीले आयोजना गरेको बुद्ध धर्म प्रशिक्षण कार्यक्रममा बोल्दै नगर प्रमुख रोडले यस्तो धारणा राख्नु भएको हो। आधुनिकताका नाममा धर्म संस्कृतिमाथि प्रहार भइरहेको बताउँदै नगर प्रमुख रोडले जसका कारण समाजमा हिंसा, अराजकता, अपराध र बलात्कार जस्ता अमानवीय गतिविधि बढेको बताउनु भएको छ। नगर प्रमुख रोडले हिंसा र अपराधलाई बढावा दिनेहरूको सरकारले अराजकता र भ्रष्टाचार बढाएको बताउनुभयो। अहिले कार्यकर्तालाई पाल्ने नाममा भ्रष्टाचार भइरहेको बताउँदै नगर प्रमुख रोडले त्यसका बारेमा पनि आवाज उठाउन आग्रह गर्नुभयो। साथै उहाँले आफूले कतै भ्रष्टाचार गरेको भए जस्तो सुकै कारवाही भोग्न तयार रहेको पनि बताउनु भएको छ। भ्रष्टाचार संस्थागत हुँदै गइरहेको बताउँदै उहाँले कसैले पनि आवाज नउठाइरहेकाले धर्मगुरुहरूले पनि गलत कुराको आलोचना गर्नुपर्ने बताउनु भएको छ। बुद्ध जन्मिएको देशमा शान्तिको खोजीमा तड्पिनुपर्ने अवस्था कसले ल्याएको हो भन्दै नगर प्रमुखहरूले कुनै पनि किसिमको हिंसा सह्य नहुने बताउनुभयो। कञ्चनपुरको बेलडाणी गाउँपालिकामा सञ्चालन भइरहेको रामलीला महोत्सवको रौनक बढ्दै गएको छ। बेलडाणी गाउँपालिका वडा नम्बर 2 निर्माणाधीन बस पार्क मैदानमा सञ्चालन भएको रामलीला महोत्सवमा रौनकता बढेको हो। मर्यादा पुरुषोत्तम भगवान रामको जीवनीमा आधारित रामलीला महोत्सवमा बालबालिकादेखि वृद्धवृद्धासम्मको सहभागिता हुने गरेको छ। दिन प्रतिदिन रामलीलामा दर्शकको संख्या बढिरहेको आयोजकले जानकारी दिएको छ। रामलीला महोत्सव मूल आयोजक समितिका संयोजक गोपाल गुरुङले अन्य वर्षभन्दा बेलडाणीमा रामलीला महोत्सवमा सहभागी हुनेहरूको संख्या बढ्दै गइरहेको र रामलीलाको रौनकता बढ्दै गएको बताउनुभयो। चिकित्सा शिक्षा सुधारको माग राख्दै रणेन्द्रमा 17 अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा सोलारिटी फर डाक्टर केसी अरलाइन्सले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। चिकित्सा शिक्षा विधेयक संशोधनसहित 7 माग राख्दै अनसन बस्नुभएका डाक्टर केसीको समर्थनमा अरलाइन्सले 10 अर्बको लुट नागरिकलाई छुट भन्ने नारासहित नागरिकहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले केसीले चिकित्सा शिक्षाको विद्यार्थीहरूबाट निजी मेडिकल कलेजले अवैधानिक रूपमा लिँदै आएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग राख्नुभएको थियो। डाक्टर गोविन्द केसी 6 सातबुधे माग राख्दै 17 अनसनमा बस्नु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा जारी सर्वदलीय बैठकमा दलहरूले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्। भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितको करिब 37,000 हेक्टर नेपाली भूमिलाई गत आइतबार जारी गरिएको नयाँ राजनीतिक नक्सामा राखेपछि आक्रोश बढेको बेला दलहरूले यस्तो सुझाव दिएका हुन्। यस्तै परराष्ट्र मन्त्री प्रदीप गेवालीले भारतले भूमि बेच्दै जाँदा नेपालमा उस विरुद्ध आक्रोश बढ्दै गएको बताउनु भएको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालोटारमा बसेको सर्वदलीय बैठकमा बोल्दै गेवालीले भारतले एकपक्षीय रूपमा जारी गरेको नक्सा नेपालले कुनै हालतमा नस्वीकार्ने अडान राख्नुभयो। भारतीय प्रधानमन्त्री आएकी गुजरालको पालादेखि नै कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भूभाग हुन् भन्ने कुरा नेपालले राख्दै आएको बताउँदै मन्त्री गेवालीले नेपालको तर्फबाट दुई देशका प्रधानमन्त्री स्तरीय हरेक भेटमा उक्त कुरा उठाउँदै आएको पनि प्रष्ट पार्नुभयो। खेल खबर। नोबेल एकेडेमी कञ्चनपुर र शारदा विद्या निकेतन कैलालीको धनगढीमा जारी निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगको 4 संस्करणको सेमी फाइनलमा पुगेका छन्। संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा शुक्रबार भएको पहिलो क्वार्टर फाइनलमा एबिसी स्कुल नेपालगञ्जलाई 107 हराउँदै नोबेल अन्तिम 8 पुगेको हो। टस जितेर पहिले ब्याटिङ गर्दै नोबेलले 18.3 ओभरमा सबै विकेट गुमाउँदै 158 रन बनायो। सो पारीमा किरण ठकुन्दाले 50 र गणेश बिटालुले 39 बनाए। एबिसीका लागि अर्जुन सिंह र टङ्क खड्काले 2 विकेट लिए। 159 रनको लक्ष्य पछ्याएको एबिसी 16 ओभरमा सबै विकेट गुमाउँदै 51 रनमा समेटियो। सो पारीमा बुद्ध अधिकारीले 15 र विराट भण्डारीले 10 रन बनाउनु बाहेक अरूले दोहोरो अङ्क छुन सकेनन्। नोबेलका लागि विकास सुनारले 5 लिए र आदित्य सिंहले 2 लिए। अर्धशतकीय पारी खेलेका नोबेलका किरण ठगुन्ना म्यान अफ द म्याच भए। उनले नगद 1,500 ट्रफी पाएका छन्। संस्कार क्रिकेट एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको आजको दोस्रो खेलमा शारदा विद्या निकेतनले लिटिल बुद्ध एकेडेमीलाई 82 रनले हराएको छ। पहिले ब्याटिङ गर्दै शारदाले विश्वभरमा 7 विकेटको क्षतिमा 172 रन बनायो। सो पारीमा अर्जुन सावतले 42 रन र वीरेन्द्र नाथले 40 रन बनाएका थिए। युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मङ्सिर 15 नेपालमा आयोजना हुने 13 दक्षिण एसियाली खेलकुद साग निर्धारित मितिमै हुने बताउनु भएको छ। काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले प्रतियोगिता सञ्चालन स्थानका भौतिक संरचना निर्माण र तयारी पनि तीव्र गतिमा भइरहेको बताउनु भएको हो। प्रतियोगिता तोकिएको समयमा नहुने हो कि भनेर अन्यतासँग जोडेर गरिएका टिका टिप्पणीप्रति लक्षित गर्दै मन्त्री विश्वकर्माले मङ्सिर पहिलो हप्ताभित्र सबै भौतिक संरचना निर्माणको काम सम्पन्न हुने बताउनुभयो। अब समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सुदूरपश्चिम प्रदेशका विभिन्न 5 जिल्लाका स्थानीय तहमा हुने उपनिर्वाचनको तयारी तीव्र। बैदडीमा ट्र्याक्टर दुर्घटना हुँदा 11 घाइते, 9 कैलाली रेफर। आधुनिकताका नाममा धर्म संस्कृतिमाथि प्रहार भइरहेको कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुखको भनाइ। डाक्टर केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन। भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न प्रधानमन्त्रीलाई दलहरूको सुझाव। र नोबेल एकेडेमी कञ्चनपुर र शारदा विद्या निकेतन कैलालीमा जारी एलपिएल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश। हस्तले समाचार बुझ्न सकिन्छ। यतिजेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई विशेष धन्यवाद।